ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، بزرگان محترم اور برادران اسلام، سب سے پہلے تو گزشتہ جو ہمارا فنڈ ریزر ہوا تھا اس کے سلسلے میں آپ حضرات سے شکریہ ادا کرنا ہے کہ الحمدللہ تعالیٰ بہت اچھا یہ پروگرام رہا ہمارا آپ حضرات کے تعاون سے، اور باوجود موسم کی خرابی کے آپ حضرات اتنے مشقت اور تکلیف برداشت فرما کر وہاں تشریف دلائے اور اس میں بہت حد تک تعاون بھی فرمایا الحمدللہ تعالیٰ، تو اس میں ہم آپ کے مشکور ہیں. اور ظاہر ہے کہ میری یہ بات اور بہت سے ساتھیوں تک پہنچ جاتی ہے بعد میں، تو ان تمام کا بھی شکریہ یہ ضرور نمایاں ہو جاتا ہے. میں نے عرض کیا تھا کہ کچھ احکام چندے کے بھی جاننے چاہیے، معلوم ہونے چاہیے، کیونکہ اصل چیز احکام ہے میرے بھائی. ہر مسئلے میں، ہر کام میں جو صحیح مسئلہ ہے اس کے مطابق عمل ہو جائے اور وہ لوگوں میں اس کا علم آ جائے. علم عمل کا امام ہے، اور عمل کا صحیح ہونا عمل کے مقبول ہونے کے لیے لازم ہے. عمل ہونا ضروری نہیں ہے آدمی کے نجات کے لیے، عمل کا صحیح ہونا ضروری ہے. اسی وجہ سے قرآن پاک میں یہ بات فرمائی گئی ہے کہ آپ ان کو بتا دیں، یہ آیت کا مطلب تو یہ ہے کہ آپ یہ فرمائیں کہ کیا ہم تم کو بتائیں، قل هل ننبئکم بالاخسرین اعمالا، کیا ہم تم کو بتائیں کہ سب سے زیادہ نقصان عمل کے اعتبار سے کس کا ہونے والا ہے، عمل میں سب سے زیادہ نقصان کرنے والے کون ہیں. الذین ضل سعیهم فی الحیاۃ الدنیا، یہ وہ لوگ ہیں کہ جن کی کوشش دنیا میں ضائع ہوئی. یہ نہیں فرمایا کہ جنہوں نے کوشش نہیں کی، یہ فرمایا کہ جن کی کوشش دنیا میں ضائع ہوئی، کوشش ہوئی لیکن ضائع ہوئی. اور پھر یہ فرمایا کہ ان کی کوشش کے ضائع ہونے کا سبب وہم یحسبون انہم یحسنون صنعا، ان کا گمان تھا کہ وہ اچھا کر رہے ہیں، تو اس کا مطلب ان کا علم غلط تھا. غلط کو صحیح، صحیح کو غلط سمجھ کے کر رہے تھے، تو یہ غلط عمل کو صحیح سمجھ کے کر رہے تھے، تو نتیجہ یہ ہوا کہ وہ عمل غلط ہونے سے کوشش ضائع ہو گئی. اولئک الذین کفروا بآیات ربہم ولقائہ فحبطت اعمالہم، خاص طور پر یہ وہ لوگ ہیں جنہوں نے اپنے پروردگار کے ساتھ میں کفر کیا، اپنے پروردگار کی آیتوں کے ساتھ میں کفر کیا. کیونکہ آیتوں کے ساتھ میں کفر کرنے کے بعد ایمان نہیں رہتا، ایمان کے بغیر عمل معتبر ہی نہیں ہوتا، کیونکہ عمل کے معتبر ہونے کے لیے ایمان لازمی شرط ہے. تو اللہ سے، اللہ کی آیتوں کے ساتھ کفر اور اللہ سے ملاقات پر کا انکار، کہ پھر اللہ کے سامنے حاضر ہونا نہیں ہے، یہ آخرت کا انکار، تو فحبطت اعمالہم، ان کے اعمال ضائع ہو جاتے ہیں، ان کے اعمال ضائع ہو گئے، کوئی عمل رہتا ہی نہیں. فلا نقیم لهم یوم القیامۃ وزنا، اور اتنا عمل ضائع ہوتا ہے ایسے لوگوں کا کہ قیامت کے دن ان کے لیے ہم ترازو ہی نہیں رکھیں گے. ترازو اس کا رکھا جاتا ہے جس کو کچھ تولنا ہو، جس میں کوئی تولنے کے لیے چیز ہو، وہاں ہوگی نہیں چیز تو تولا کہہ جائے گا. فلا نقیم لهم یوم القیامۃ وزنا، تو ہم اس دن عمل کے لیے، وزن کے لیے، ان کے اعمال کے لیے وزن وہی نہیں رکھیں گے، وزن اعمال ہی نہیں رکھیں گے، وزن اعمال کا نظام ہی نہیں ہوگا ان کے لیے. وزن عمل ان کا ہوگا جن کے نیک اور بد دونوں کام ملا کر ہوں گے ایمان کے ساتھ، جن کے پاس ایمان ہے اور جو ہے خالص نیک عمل ہے، ان کو کیا تولیں گے، اس لیے وہ بغیر حساب کے جنت میں جائیں گے. जिनके पास कुफ्र है और उनके उनका कोई अमल चूंकि मोतबर नहीं है, तो बदअमली ही और कुफ्र ही उनके साथ है, तो उनको क्या तोला जाएगा? वो सीधा जहन्नम में जाएंगे। तो सीधा जन्नत में जाने वाले बगैर हिसाब के उनका भी वजन अमाल नहीं, और सीधा जहन्नम में जाने वाले बगैर जो है ना हिसाब किताब के उनका भी कोई वजन अमल नहीं। सिर्फ नेक और बद जिनके मुश्तरक होंगे उनके लिए तोला जाएगा कि किसका पड़ना भारी है। इसलिए यहां फरमाया कुरान पाक में फला नुकीम लहुम यौमल क़ियामती वज़न। इसलिए एक तो ईमान जरूरी होता है, ईमान के बगैर दुनिया में जितने नेक अमल वजूद में आते हैं वो अमल होते ही नहीं, चाहे कोई कितनी ही ज्यादा चैरिटी करे, कोई कितना ही ज्यादा खैर का काम करे, लोगों की हेल्प करे, खुद से मुजाहिदा करे, इबादत करे और नेक बन पायस बन के कुछ भी हो जाए, ईमान नहीं है अल्लाह ताला की इस कायनात में उसकी कोई जगह नहीं। जैसे यहाँ पर वीजा नहीं है आपके पास, तो आपकी हैसियत क्या है, आप कौन है, वहां पे कितनी बड़ी फैक्ट्री के मालिक है, उससे कोई बहस ही नहीं, आपको कोई वैल्यू नहीं, इलीगल। ईमान वहां पे जरूरी है मोतबर होने के लिए, उस ईमान के साथ में फिर जो अमल अंजाम दिया जाएगा सिर्फ ईमान काफी नहीं है, उस अमल का सही होना जरूरी है। नमाज पढ़े सही तरीके पर, रोजा हो सही तरीके पर, ज़कात हो सही तरीके पर, हज हो सही तरीके पर, हलाल कमाई हो सही तरीके पर, हराम से बचा जाए सही तरीके पर, इल्म का सही होना उसके बाद सबसे ज्यादा इम्पोर्टेंट है, ठीक है, उसके बगैर सही अमल वजूद में नहीं आता, और अमल अगर सही नहीं है उसका कोई रिजल्ट नहीं, ये दूसरी शर्त है उसके बाद देखिए अमल सही हो, और अमल सही होता है इल्म के सही होने से, और इल्म सही होगा वो जो कुरान और हदीस की रोशनी में हो, और कुरान और हदीस की रोशनी में सही वो होगा जिसको कुरान और हदीस के माहिरीन सही कहेंगे, क्योंकि उसमें कंफ्यूजन बहुत होता है, क्योंकि उसमें अहकाम के अंदर थोड़ी सी तब्दीली से बात बदल जाती है, तो जो अहकाम में बातें लिखी हुई अहकाम बताने के लिए जो अल्फाज कुरान पाक के हैं, अल्फाज हदीस शरीफ के हैं, उस तब्दीली को महसूस नहीं करने की वजह से उसका इम्प्लीमेंट सही नहीं होता, ये फर्क होता है मसला गलत हो जाने का। तो सही अमल होगा सही इल्म से, सही इल्म होगा कुरान पाक और अहादीस मुबारका की रोशनी के मुआफिक होने से, और कुरान पाक और अहादीस मुबारका की रोशनी का मुआफिक होना कुरान और हदीस की महारत पर मौकूफ है, क्योंकि उसी को पता है कि बारीक बारीक फर्क से क्या चेंजेस आने वाले हैं, और कुरान पाक तो जामे हैं और अहादीस भी जामे हैं, मुख्तसर क़यामत तक के लिए बयान किए हैं, तो एक वर्ड में जो मसला बताया गया है उसमें जो नज़ाकत है वही असल मसले को बदल दिया करती है। देखने में तो वर्ड वही मिलेगा कुरान पाक का, वर्ड अल्फाज वही मिलेंगे अहादीस मुबारका के, लेकिन जो नज़ाकत है जिसकी वजह से, चूंकि उतनी डिटेल के साथ में बयान करने की जगह नहीं होती, अगर कुरान पाक सारी इंसानियत के लिए है, जिंदगी के सारे शोबों के लिए है और क़यामत तक के लिए है, और उसको जजिया तफसील से अलग अलग बयान की जाएंगी, तो फिर वो किसी एक लाइब्रेरी में आ ही नहीं सकेगा, क़यामत तक के लिए कितना बड़ा होना पड़ेगा उसको, सिर्फ कानून लॉ के वॉल्यूम आप देखने को जाएंगे तो पूरी अलमारी भरी हुई रहेगी, इंजीनियर के देखने जाएंगे तो वो अलग है, फौज के देखने जाएंगे तो वो अलग है, पुलिस और अदालत के देखने जाएंगे तो वो अलग है, आईनी मसाइल खानदानों के देखने जाएंगे तो वो अलग है, बिजनेस का कितना बड़ा वो है, तो अगर वो सारी डिटेल्स वो भी लोगों के लिए अल्लाह के अगर वो बयान किए जाएंगे क़यामत तक पहुंचाने वाले, तो कोई हाफिज नहीं बन सकेगा क़यामत तक, और कोई रखा नहीं जा सकता था उसको क़यामत तक अपने यहां पर, तो अल्लाह ने उसको बहुत ही शार्ट मुख्तसर अल्फाज में जामे अंदाज में फरमाया है। अहादीस में भी ऐसे ही है, खुद हुज़ूर ने फरमाया कि उती तो जवामिउल कलीम, मैं बतौर मौजज़े के जवामिउल कलीम दिया गया हूं, यानी बात मुख्तसर करूंगा क़यामत तक काम आएगी, एक एक जुमले से किताबें लिखी हुई हैं। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम की जो हदीस मुबारका है इन्नमल आमालु बिन्नियात, आमाल के एतबार नियतों के साथ में है, ये देखने में तो ऐसे है ना जैसे हम बचपन में भी पढ़ते हैं, बच्चों के मदरसों में, सबाही मदरसों में, मसाई मदरसों में भी याद कराते हैं, लेकिन इसकी जो डिटेलें क्या समझते हैं आप, उस पर किताबें हैं, सैकड़ों मसाइल हैं इसके अंदर, क्योंकि अजीब अजीब चीजें हैं इसमें, शादी ब्याह में नियत का क्या है, वजू और गुस्ल में नियत का क्या है, नमाज और रोजे में गुस्ल का नियत का क्या है, अदा की सूरत में नियत का क्या है, कजा की सूरत में नियत का क्या है, उम्र और हज में नियत का क्या है, उम्र में नियत में खल्त हो जाने में क्या फर्क पड़ जाएगा, فرض کی جگہ نفل, نفل کی جگہ فرض کی نیت میں کیا فرق پڑ جائے گا؟ ایسا بڑا چیپٹر ہو. ہمارے استاد صاحب نے یہ حدیث ہم کو 8 دن میں پڑھائی تھی. جب ہم پڑھا تھا اس پہ, اور وہ فضول باتوں کی بات نہیں تھی, بس اس کی ڈیٹیل تھی, تو اس کے لیے 8 دن تو خالی ہم کو پڑھانے کو لگے تھے. اور ایک ایک 8 منٹ میں بھی ہوتی فرق ہے وہ. اس لیے ایک ضروری بات یہ ہوتی ہے کہ عمل جو ہے نا وہ علم کے مطابق ہو, اور علم جو ہے وہ قرآن حدیث کے مطابق ہو. اور قرآن حدیث کی مطابقت کو جاننا یہ بہت نزاکت چاہتا ہے, کیونکہ پوری تفصیل نہیں آ سکتی تھی احادیث میں. اور قرآن پاک میں بہت مختصر انداز میں, قاعدوں کی شکل میں, رولز کی شکل میں ایک بات بتائی گئی ہے, اس کا امپلیمنٹ ضروری ہوتا ہے, منتخب کرنا ہوتا ہے اس کو. اس وجہ سے جو مسئلے علماء بتائیں گے اس کے مطابق ہر کام ہونا, ایون دین کا کام بھی مسئلے کے مطابق ہونا. حتیٰ کہ مولوی کی ذمہ داری یہ ہے کہ اس کے فیور میں ہو تو بھی وہ سنانا, اس کے فیور میں نہیں ہے تو بھی سنانا. ایک مرتبہ میں ایسے احکام بیان کر رہا تھا مال کے, تو کہنے کہ مول صاحب آپ خود ہی اپنا نقصان کر رہے ہیں. ایک صاحب کہنے لگے یار تم خود ہی اپنا نقصان کرتے ہو. میں نے کہا کیا نقصان کرتے ہیں؟ کہنے لگے لوگ اس طریقے سے آپ کو تعاون نہیں کریں گے. میں نے کہا آپ کی غلط فہمی ہے, اگر تعاون نہیں بھی کریں گے تو بتانا پڑے گا, کیونکہ وہاں ہماری گردن نہ بھی جائے گی. اصل تو مسئلہ دین کی تبلیغ کرنے کے لیے تو ہے, پیسے کمانے کے لیے نہیں ہے, پیسے جمانے کے لیے نہیں ہے, لوگوں کو بیوقوف بنانے کے لیے نہیں. صحیح صحیح بات جو قرآن حدیث میں تحقیق کے مطابق ہو, جو آپ تک پہنچی ہو تحقیق کے مطابق, جس پہ آپ کو ٹرسٹ ہو, وہ لوگوں تک منتقل کر دینا, یہ ہے سر. چاہے فائدہ ہو چاہے نقصان ہو, خیر نہیں ہوتا عموماً, حق بات سے فائدہ ہی فائدہ ہوتا ہے, نقصان کر ہوئے سوال ہی نہیں پیدا ہوتا. تو خیر اس ضمن میں میرے دوستوں کچھ مسئلے مسائل ہیں, جیسے اور چیزوں کے مسئلے ہیں ایسے ہی چندوں کے بھی مسئلے ہیں, تبرعات جمع کرنے کے بھی مسئلے ہیں, ڈونیشن فراہم اکٹھا کرنے کے بھی مسئلے ہیں, سینٹر چلانے کے بھی مسئلے ہیں, انسٹیٹیوٹ چلانے کے بھی مسئلے ہیں, مسجدیں چلانے کے بھی مسئلے ہیں, مسجدیں بنانے کے بھی مسئلے ہیں, مسجد میں پیسہ لگانے کے بھی مسئلے ہیں. یہ پیسہ سارا جمع کر دیا اور ڈیکوریشن میں اس میں اس میں سارا پیسہ, قوم کا پیسہ ہے, آپ کو ڈیکوریشن کون کبر ہوگا؟ ڈیکوریشن آدمی اپنے پیسے سے کرائے گا, کوئی آدمی انڈیویجل سب کے پیسے جمع کر کے آپ ڈیکوریشن میں دیکھنے لگیں گے, اس میں دوسری مسجد بن جائے گی, قوم کا کام ہو جائے گا. ایسے بہت سے مسئلے ہیں, اس میں سے ایک بنیادی اس میں اصول بھی ہوتے ہیں تھوڑے سے. ایک بنیادی اصول میرے دوست وہ یہ ہوتا ہے کہ لا يحل مال امرئ مسلم الا بطيب نفسه, کسی مسلمان کا مال جائز نہیں ہوتا مگر اس کے خوش دلی سے. اس میں دو شکلیں ہوتی ہیں, ایک تو یہ کہ جس سے پیسہ نکلوانا ہے, چندہ دلوانا ہے, لوگوں اس کو ترغیب دینا ہے اللہ کے راستے میں پیسہ دینے کی, ایک تو اس کے ذمہ فرض حصہ ہے جس کو نکلوانا ہے, جیسے زکات ادا کروانی ہے اس کی, اور آپ کو معلوم ہے کہ اس نے زکات نہیں دی ہے, اس پر اتنی زکات ہوتی ہے, تو اس کے لیے پریشر اور دباؤ کا استعمال کرنے میں کوئی حرج نہیں, اصرار کرنے میں کوئی حرج نہیں, کیونکہ اس کو فرض ادا کروانا ہے, جیسے نماز پڑھوانا ہے, روزہ رکھوانا ہے, زکات بھی دلوانا ہے, حج بھی کروانا ہے. ایسی صورت میں تو اس پر تھوڑا بہت دباؤ چل سکتا ہے, لیکن جہاں اس کے ذمہ ضروری نہیں ہے, جیسے رفاعی کام کے کام ہے, مداد ہیں دین کے, اسکولوں کا چلنا ہے, مدرسوں کا چلنا ہے, مسجدوں کا بنتے رہنا ہے, سب لوگوں کی ذمہ داری کی چیز ہے, اس کی اکیلے کی ذمہ داری کی چیز نہیں ہے, وہ اس میں ترغیب دینا ہے, تو اس میں ترغیب دینے کی اجازت ہے, اور اس کو بہت فلیکزیبل رکھنا ہوتا ہے. اس میں ایسا کوئی طریقہ استعمال نہیں کرنا جس کے اندر وہ دباؤ میں آ کے دے اور دل اس کا کچھ نہیں ہے, یہ گھر کے اس کو عزت کے مسئلے پہ لا کے کھڑا کر دیا, بےچارا اپنی ناک کے لیے دے رہا ہے. اگر ایسی شکل بن گئی, کوئی اور دباؤ میں آ گیا, اچھا تم نہیں دے کے دیکھ, پھر دیکھ میں کیسا کرتا ہوں تیرا بعد میں, اب اس میں دباؤ میں آ گیا, اس کو ایسا گھیر دیا. جیسے مجھے معلوم ہوا کہ رمضان کے اندر جو چندہ ہوتا ہے بعض جگہوں پہ, وہ یہ کہ 4 رکعت کے بعد میں ٹھہر جاتے ہیں کہ بھائی چندہ ہوگا, اب اس کو 12 اور پڑھنے ہیں, اگر وہ 20 والا ہے تو 16 اور پڑھنے ہیں اس کو, اور 20 والا ہی ہونا چاہیے, اور جو 20 والا ہے وہی تراویح کا ہوتا ہے, یہ تو میں آپ کو بتاتا ہوں, ورنہ وہ تہجد کا ہوتا ہے, تو پڑھنا تو تراویح ہے, تہجد تو آپ پڑھیں چاہے نہ پڑھیں, تراویح پڑھنا ہے, تہجد آپ کی مرضی کی چیز ہے, تراویح آپ کی مرضی کی چیز نہیں ہے, تو 20 پڑھنے پڑتے ہیں اس کے لیے. تو یہ جو نا بیچ میں رکھ دیا کہ بھائی اب چندہ ہوگا 15 منٹ, 20 منٹ, 10 منٹ, اس کے بعد میں آپ آگے اور 4 رکعت پڑھ دیجیے, کیا طریقہ ہے یار؟ تو محفوظ کرنا ہو گیا کسی کو, مقید کرنا. دباؤ ڈالنا ہے, عبادت میں خلل ڈالنا ہے, اس کی بڑی گنجائش ہوگی. ایک صورت یہ کہ آپ گیپ زیادہ دے دیں اپنے سہولت سے کہ بھائی جس کو جو کرنا ہے کر لو, یہ کہ آپ اپنے کام کے لیے کسی کو دبا کے رکھیں, دونوں میں بہت بڑا فرق ہوتا ہے. بھائی وقفہ ہے چار رکعتوں کے درمیان, وقفہ زیادہ بھی ہو سکتا ہے کم بھی ہو سکتا ہے, تو اس میں آپ کو کیا مسئلہ ہے؟ کوئی آدمی سوال کر کسی کو شبہ ہو سکتا ہے, نہیں یہ مسئلے میں اس میں بہت بڑا فرق پایا جاتا ہے. ایسا نہیں کر سکتے, اس کی اجازت نہیں ہوگی. پہلے کر دیجیے, بعد میں کر لیجیے, جس کو دینا ہو دے گا, نہیں دینا ہو نہیں دے گا, جس کو بیٹھنا ہو بیٹھے گا, نہیں بیٹھنا ہو نہیں بیٹھے گا, جس کو سننا ہو آپ کی بات سنے گا, نہیں سننا ہو نہیں سنے گا, طریقہ تو یہ ہوگا. تو اس لیے ایک اصول اس کا یہ ہے, لا یحل مال امرئ مسلم الا بطیب نفسی, کسی مسلمان کا مال حلال نہیں ہوتا مگر اس کی خوشی کے ساتھ. اسی لیے حضور پاک صلی اللہ علیہ وسلم کسی کا تو پورا لے لیتے تھے اور کسی کا نہیں بھی لیتے تھے. ہدیے میں بھی آپ کی یہی عادت تھی, بعض مرتبہ چندے میں بھی آپ کی یہی عادت تھی. یہ دونوں چیزیں ثابت ہیں. وہ کہتے ہیں ہدیہ دینا لینا سنت ہے, لہٰذا ہدیہ بھائی جیسے ہدیہ دینا لینا سنت ہے, نہیں لینا بھی سنت ہوتا ہے. دعوت اگر کوئی کر دے تو لینا سنت ہے, دعوت قبول کرنا ضروری ہے سنت ہے, دعوت قبول کرنا سنت ہے, قبول نہیں کرنا بھی سنت ہے, ایسا بھی ثابت ہے حدیثوں میں, موقع محل ہوتا ہے. اور بعض لوگوں پہ دعوت قبول کرنا سنت نہیں رہتا, جائز نہیں رہتا. پتا ہے آپ کو کہ اس کا گوشت حلال نہیں ہے, سٹی بھروسے کا نہیں ہے, کیسا قبول ہو جائے آپ کے لیے, کیسے جائز ہو جائے گا کہ آپ دعوت قبول کر لیں؟ اصول کو دیکھنا ہوگا نا کہ وہ شریعت کا اصول کیا ہے. کوئی مفتی بول رہا نہیں بول رہا ہوگا, یہ دیکھو کہ آپ ایک رسکی چیز کو کیسے اجازت دے دے گی شریعت. پتا نہیں آپ حلال کھا کے آئیں گے یا حرام کھا کے آئیں گے. ہمارے پروفیسر اسماعیل بھائی بول رہے تھے کہ زہر کو ٹیسٹ کرنے کے لیے دیکھا نہیں جاتا کہ یہ زہر ہے یا نہیں ہے. زہر ہونے کے بارے میں جب گمان ہو تو آپ ٹیسٹ کریں, اور وہ بھی ایسا والا ہو کہ جس کے چکے ہی بن جائے بندہ, اب اس کو دیکھیں گے, چکے یہ ہے یا نہیں ہے. اس کی اجازت نہیں ہوتی. اور بہت سے جگہوں پر تو یہ متعین ہے کہ وہاں صحیح نہیں ہوتا ہے, ہمیں پتا ہے کہ وہ کہاں سے لیتے ہیں, اس کا پتا ہے کہ وہ علماء نے بتایا کہ معلوم ہو گیا ہے تحقیق کرنے سے کہ وہ کہاں سے آتا ہے, اس میں ہے گڑبڑ, وہ کہاں سے ہوگا. اب اس کی دعوت آ گئی تو آپ صلہ رحمی کو دیکھیں گے یا اپنے ایمان کو دیکھیں گے؟ یہ بھی چیزیں اصل میں صحیح علم پر موقوف ہیں, یہ جاننا ہے میرے دوستوں ہم سب. صلہ رحمی کی لمٹس ہیں کہ آپ کو اپنے خاندان والوں کے ساتھ میں تعلق کو صحیح کرنے کے حدود کیا ہیں, باؤنڈریز کیا ہیں, کتنی ان کی رعایت کرنی ہے, اور کتنے رعایت میں آپ مجبور ہیں کچھ اخلاقی کے ساتھ میں ہٹ جائیں, کچھ اخلاقی کے ساتھ میں معذرت کر لیں, خوش اخلاقی کے ساتھ میں ایسا کوئی طریقہ اختیار کر لیں کہ اس کو پتا بھی نہ چلے اور اس کا جی بھی رہ جائے, ایسا بھی اختیار کیا جاتا ہے. نہیں آج میرا جی جو ہے نا مٹن کھانے کو کہہ رہے ہیں, آج میں ویج پہ ہوں, بس میرا پیٹ میں وہ ہے, میں چاہتا ہوں پیٹ ہلکا پھلکا رہے, بس میں آج ویجیٹیرین لوں گا, ویج لوں گا, بس سلاد لوں گا, یہ لوں گا, وہ لوں گا, پھر طاقت پتا بھی نہیں چلے گا. اور اگر ایسی سچویشن ہو جائے کہ پہلے سے جانا پہچانا ہے تو آپ صاف معذرت کر لیں گے, روز روز کا کہا دھندا پالوں میں بول دیں کہ بھائی ہم فلاں جگہ کا کھاتے ہیں, یہ نہیں کہتے ہم کہ آپ حرام کھاتے ہیں, کیونکہ یہ بھی نہیں بولنا ہے. بولے گا کہ تو اکیلا مسلمان ہے, ہم سارے بےمان ہیں. نہیں آپ سے بڑا تو ایمان والا شاید ہی کوئی ہوگا, لیکن میری عادت یہ ہے کہ میں فلاں دکان کا کھاتا ہوں, بس کھاتا ہوں. تو بعض جگہ دعوت قبول کرنے نہیں کرنے کی تو سنت غیر سنت کا مسئلہ نہیں رہتا, جائز ناجائز کا ہوتا ہے, حلال حرام کا ہوتا ہے. اجازت ہی نہیں, مکس گیدرنگ ہے, آپ کو دعوت دے دی گئی, اجازت ہی نہیں کہ آپ دعوت میں شریک ہوں, آپ معذرت کر لیں. پتا ہے کہ ناچ گانا ہے, ڈانس ہے, یہ ہے, وہ ہے, معذرت کر دیں گے. یعنی ایسی دعوت میں شرکت کرنا جائز نہیں ہے, گناہ ہے. ناجائز ہونے کا مطلب یہ ہوتا ہے کہ یہ گناہ کا عمل ہے, اور گناہ کا مطلب ہوتا ہے اللہ کی ناراضگی کا سبب ہے, اور اللہ کی ناراضگی کا سبب ہونے کا مطلب یہ ہے کہ جہنم خریدی جا رہی ہے اسے, اتنی بات دور تک جاتی ہے وہ. اسی وجہ سے کھانے کا مسئلہ ہو یا کھلانے کا مسئلہ ہو, بعض مرتبہ رمضان میں لوگ لے کے آ جاتے ہیں بہت سارا کھانا افطار میں, اب مسجد والے سینٹر والے پریشان کیا کہ اپنا پرانا چندہ دینے والا ہے, بڑا چندہ دینے والا ہے, گوشت پتہ نہیں کہاں سے لایا ہے, پوچھیں گے تو ناراض ہو جائے گا, چندہ بند کرے گا, نہیں پوچھیں گے تو سب کو مشتبہ کھلائیں گے, سب کو مشتبہ کھلائیں گے تو روزے سب کے ستیہ ناس ہوں گے. हम रोजे सबके सत्यनाश होंगे ना, दिखता है ना उसको पता होगी। अभी कमेटी वाले भी कहते हैं तो चार जा बेटा सुन लेकर हम बड़ा करें खिला तो देखा जाएगा जो होता है भाई। ये दीनदारी नहीं होती, दीन बहुत एहतियात की चीज होती है, दीन में बहुत एहतियात चाहिए। अल्लाह का डर चाहिए, आखिरत की फिक्र चाहिए, अल्लाह के यहाँ जवाब देने का एहसास चाहिए। ए जो दिन चाहे बुक कर दिया तो भाई मेरा इफ्तार होगा, मेरी तहर होगी, आपने सारी लिस्ट बना लिया, 500 आदमियों का खाना आ रहा है आराम तरीके का। मेरे दोस्तों भाइयों, इसमें सब ये है कि किसकी लेना है किसकी नहीं लेना है, क्या उसूल अपने हैं, क्या जाब्ते अपने बनते हैं, वो ऐसे ही चंदों के लेने देने के अंदर भी तरतीब है। उसमें इंशाल्लाह तआला जी मैं आपके सामने जिक्र करूंगा। बस आज एक उसूल कैसे रखने का है वो ये है कि देने वाले पर भी यही मसला है, लेने वालों के लिए भी यही उसूल है कि तरगीब देना अलग है, आमादा करना अलग है, माइंड बनाना जहन बनाना अलग है। पुराना हदीस में सारी आया तो हदीस इसीलिए है ताकि ईमान वाले का जज्बा बने, जहन बने, लेकिन ये कि दबाव ना हो, प्रेशर ना हो, जबर ना हो, उसकी नाखुशी से ना हो। अब वो लेना चाह रहा 1000, आप कह रहे हैं कि डॉक्टर साहब आपको शर्म मानना चाहिए, अब उसको शर्म दिला रहे। वो देना चाह रहे अब उसको बोल रहे अभी तू बोल, वो तो देने पर मजबूर हो जाएगा, मैं ऐसे नहीं सुन रहे। अब वो आके बड़ा देता नहीं देता, वो अपने ताल्लुकात दिखा रहा, दोस्ती दिखा रहा पुराने, तो वो नहीं मान रहा, फिर उसने चट पे लिख दिया चलो 1000 की जगह 2000, तो वो ऊपर के 1000 गड़बड़ है, बेबरकती के। तो ऐसा कोई दबाव नहीं होने का। मैं थानवी का एक वाज देख रहा था, उसमें उन्होंने थानवी साहब को एक साहब ने लिखा कि आप सिफारिश लिख दीजिए, आपके आप अगर लिख देंगे तो वो जरूर मुझे दे देगा। तो हजरत ने देखा वो तकाजा कर रहा है तो सिफारिश करना भी सुनने थे, लेकिन वो ये भी चाहते थे कि लोगों में गलत रिवाज पड़ा हुआ है, सिफारिश का मतलब दबाव लेते हैं, सिफारिश ले लेते हैं, सिफारिश में दबाव नहीं होता, सिफारिश में सिर्फ गुजारिश होती है। तो उन्होंने चिट्ठी लिख के कहा कि उनसे नवाब साहब को दे देना और खोलना मत इसमें क्या लिखा है। उसने जाके चिट्ठी लिखी, वहां जाके खोल के देखा तो कहने की जैसा आप चिट्ठी लेकर आ रहा है इस पर अमल नहीं करना है, आप इस पर अमल न करें, बाकी आपको जो समझ में आया करें। अब वो खोल के देखा तो कहने उसने उन्होंने उनके दिल में और बात आई कि देखो भाई हालांकि इनके ताल्लुक का आदमी है और बेचारे उनकी सिफारिश भी कर रहे हैं, लेकिन किसी उसने अंदाज से सिफारिश कर रहे हैं कि किसी किस्म का दबाव हजरत करना पड़ेगा, भाई हजरत है चुके इस वजह से, अब मैं अगर न बोलो नहीं दूंगा तो क्या समझेंगे। ऐसा कुछ नहीं था कि इस पर अमल नहीं करना है कुछ। जैसे हुजूर निजाम के बारे में मशहूर था कि वो उनके पास जो दरख्वास्त जाती थी अर्जी जाती थी तो वो दो जुमले लिखते थे, वाजिब उत्तामीर वाजिब उत्ताजीम। जिस चिट्ठी पे लिख दिया वाजिब उत्ताजीम उसका मतलब यह है कि उसको चूमना, आंखों से लगाना, शाही हुक्म है बोलना रख देना, और जिसकी सिफारिश की है नौकरी की या किसी और चीज की वो कहना ठीक है हम आपको फिक्र रखें आप देखते रखें आपको, उसको टाल देते थे क्योंकि उसकी अजमत करना जरूरी था, अमल करना जरूरी नहीं होता था उसको। और बात चिट्ठियां उनकी ऐसी आती थी ऑफिसर्स को और देने वाला मुख्तलिफ उमूर को जो काम वो हुआ करते हैं इससे शोबों में, ये वाजिब उत्तामील है, जब सरकार का हुक्म आ गया वाजिब उत्तामील है हुजूर निजाम का, तो फिर उसको इजाजत नहीं थी वहां के जिम्मेदार को कि वो आना कानी करे कुछ हो नाफिज करना होता था। तो ऐसी चीजें होती है ये कि एक आदमी सिफारिश करे बढ़िया जरूरी नहीं होता उसका जो करना ही करना है। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम बार-बार सिफारिश करते हैं और सहाबा नहीं मानते थे, इतनी आजादी हुजूर की तरफ से उनको हाजिर थी और हुजूर है आना के अरे हुजूर बुरा मान जाएंगे ऐसा नहीं आता था उनके साथ। हजरत मुगीर से आपने के बारे में हजरत बरीरा से सिफारिश की थी, मुगीर हजरत बरीरा के आशिक थे, बहुत ज्यादा मोहब्बत थी, ईमान वाले दोनों भी। हजरत बरीरा जो है वो बांदी थी, वो आजाद हो गई, आजाद होते ही उनको इख्तियार हो जाता है कि वो चाहे इस निकाह में रहें जिससे उसके मालिक ने किया है या अपना दूसरा निकाह कर लें, तो वो उनको पसंद नहीं थे, तो उन्होंने कहा कि मैं इख्तियार करती हूँ दूसरे समय इसको इख्तियार नहीं करती क्योंकि मुझे पसंद नहीं है। वो बड़े खानदान की थी, ये नहीं थे, वो गुलाम थे, ये नहीं थे, काले पीले थे, ये बहुत ही हसीनो जमीला थी वगैरह वगैरह। हुजूर ने फरमाया कि भाई वो बेचारा बहुत परेशान है, तुमसे मोहब्बत करता है, अगर वो उसके निकाह में तुम रह जाओ तो क्या हर्ज है। तो कहने लगे अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ये हुक्म है या मशवरा है, बोला ये मशवरा है हुक्म नहीं। फरमा फिर मुझे आप छोड़ दीजिए, नहीं अख्तियार कर, हुजूर ने बुरा भी नहीं माना। ऐसा बगैर दबाव की तरगीब होती है, बगैर प्रेशर की तरगीब होती है, एक उसूल ये है इसका। बाकी अपनी इंशाल्लाह सुन्नत पढ़ लो।